नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं श्रिया नेपाल र रत्नावली शर्मा। आज 2078 साल चैत महिनाको 9 गते बुधबार चैत्र कृष्ण पक्ष पञ्चमी तिथि, तदनुसार मार्च 23 तारीक सन् 2022, नेपाल सम्वत 1142।
आज विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। कान्तिपुर दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। गठबन्धनले थाल्यो तालमेल ढाँचामा छलफल शीर्षकमा छापिएको खबर हो यो। सत्ता गठबन्धनका तीन प्रमुख नेताले आसन्न स्थानीय तह निर्वाचनका लागि तालमेलका विकल्पमा छलफल अघि बढ़ाएका छन्। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताबीच 6 महानगर र 11 उपमहानगरपालिकामा केन्द्रबाटै तालमेल गर्ने समझदारी बने अनुसार ढाँचाका विषयमा छलफल शुरू भएको हो। बालुवाटारमा मंगलबार बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भागबण्डा एमाले जितेका स्थानमा मात्रै गर्ने कि पार्टी शक्तिका आधारमा मिलाउने भन्ने विषयमा छलफल भएको छ। एकीकृत समाजवादीका अध्यक्ष नेपालले महानगरमा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी जसपाले यसअघि जितेका स्थान लिएर एमाले जितेका स्थान आफ्नो पार्टीलाई दिनुपर्ने प्रस्ताव अघि सारेका छन्। देउवाले भने महानगरको नेतृत्वमा दावी नलिन नेपाललाई आग्रह गर्नुभएको छ। कांग्रेस र माओवादीको शक्ति मिलाउँदा पनि समाजवादीलाई महानगरको नेतृत्वमा जित्न सहज नहुने देउवाको बुझाइ छ। 2074 निर्वाचनमा 6 महानगरपालिका मध्ये कांग्रेसले ललितपुर र विराटनगर, एमाले काठमाण्डु र पोखरा, माओवादीले भरतपुर र जसपाले वीरगंज महानगरपालिकाको नेतृत्व जितेका थिए। 11 उपमहानगर मध्ये 6 एमाले, 3 कांग्रेस, 1 राप्रपा र जसपाले नेतृत्व जितेका थिए। अन्य पालिकामा स्थानीय आवश्यकता हेरेर तल्ला तहकै कमिटीलाई तालमेल गर्ने नगर्ने निर्णय लिन जिम्मेवारी दिने तीन नेताको समझदारी भएको छ। माधव कुमार नेपाल भन्नुहुन्छ, कांग्रेस, माओवादी र जसपाले यसअघि जितेका महानगर लिएर एमाले जितेका स्थान हामीलाई दिनुपर्छ। त्यस्तै शेरबहादुर देउवा भन्नुहुन्छ, महानगरको नेतृत्वमा दावी नगर्नुहोस्, कांग्रेस र माओवादीको शक्ति मिलाउँदा पनि एकीकृत समाजवादीलाई जित्न सहज छैन। गठबन्धनले थाल्यो तालमेल ढाँचामा छलफल, निर्णय छिटो लिन दाहाल र नेपालको जोड, कांग्रेसको निर्णय कुर्न देउवाको आग्रह। कान्तिपुर दैनिकले मुख्य
चुनावी तालमेलका विषयमा गठबन्धनमा रहेका दलका शीर्ष नेताले परस्पर फरक धारणा राख्दै आएका बेला मंगलबार बिहान बसेको बैठकले छिट्टै संयन्त्र निर्माण गरेर अघि बढ़ने समझदारी गरेको छ। तालमेल गृह कार्यमा सत्ता गठबन्धन शीर्षकमा यही प्रसंगलाई नागरिकले मुख्य खबरका रूपमा छापेको छ। यता राजधानी दैनिकले स्थानीय तह निर्वाचन आ आफ्नै दाउमा दलहरू शीर्षकमा प्राथमिकताका साथ समाचार छापेको छ। स्थानीय तह निर्वाचन मिति नजिकै गर्दा राजनैतिक दल गठबन्धन निर्माणको आन्तरिक गृह कार्यमा जुटेका छन्। सत्तारूढ़ 4 दलले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर अगाडि बढ़ने आन्तरिक छलफलमा रहेकै बेला सत्ताइतरका दलबीच समेत गठबन्धन बनाउने प्रयास भइरहेको छ। प्रमुख प्रतिपक्षी नेकपा एमाले सत्ता बाहिर रहेको राजनैतिक दलबीचमा गठबन्धन बनाउने गृह कार्यमा जुटेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ता बाहिर रहेका दलबीच गठबन्धन गर्न आन्तरिक छलफलमा रहनु भएको छ। 30 बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमाले, महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लोसपा, डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टी, नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेकपा लगायतका पार्टीसँग गठबन्धन बनाउने बारेमा अध्यक्ष ओली आन्तरिक छलफलमा रहेको स्रोतले जनाएको छ भन्दै राजधानी अगाडि लेख्छ। सत्तारूढ़ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, जसपा बीच आगामी निर्वाचनसम्म गठबन्धनलाई कायम राख्ने बारेमा छलफल भइरहेको छ। आ आफ्नै दाउमा दलहरू स्थानीय तह निर्वाचनको प्रसंगलाई राजधानी दैनिकले मुख्य समाचारका रूपमा छापेको छ।
प्रतिगमनको खतरा अझै टरेको छैन प्रचण्ड शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा अझै पनि नटरेको बताउनु भएको छ। मध्य प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार पार्टीको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेकपा एमाले संसद चल्न नदिएको विषय प्रतिगमनको एक कड़ी भएको भन्दै प्रतिगमन विरूद्ध लड्नका लागि जुनसुकै समय तयार भएर बस्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, विगतमा प्रतिगमनबाट देशलाई जोगायौं तर अझै पनि खतरा टरेको छैन, त्यसैले प्रतिगमन विरूद्धको लड़ाईका लागि तयार भएर बस्नुहोस्। उहाँले पछिल्लो समयमा भएको प्रतिगमन विरूद्धको आन्दोलनमा मधेस नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै समाजवादी क्रान्तिका लागि पनि नेतृत्व लिन मधेस तयार हुनुपर्ने धारणा राख्नुभयो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। यता नेपाल समाचार पत्रले तराई ठगी खाने भाँडो बन्यो ओली शीर्षकमा खबर बनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई विभिन्न वाहनामा ठगी खाने भाँडो भएको टिप्पणी गर्नुभएको छ। मंगलबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तराई मधेसका मुद्दाका नाममा कतिपयले जनतालाई ठग्ने गरेको आरोप समेत लगाउनु भएको हो। अध्यक्ष ओलीले तराई मधेसमा एमाले विरूद्ध फैलाइएको भ्रम निवारण भएको बताउँदै मधेसको विकासमा आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी गर्दै भन्नुभयो, मधेसमा द्वन्द उद्योग स्थापना गरिए पनि त्यो सफल हुन पाएन। हुलाकी राजमार्ग र काठमाडौँ मधेस द्रुतमार्ग निर्माणको काम हाम्रै नेतृत्वको सरकारले गरेको हो। तराईको विकासमा आफूले सरकारमा रहँदा विशेष ध्यान दिएको बताउँदै वहाँले शिक्षा स्वास्थ्य बाटो लगायतका विषयमा प्रशस्त काम गरेको दावी गर्दै भन्नुभयो। जय मधेस भन्ने नै एमाले हो, तराई ठगी खाने भाँडो बन्यो ओली नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ।
सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले फेरि पनि सोही तहको निर्वाचनमा उम्मेद्वार हुन चाहे पहिला पदबाट राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले तयार पारेको आचार संहिता तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यो प्रसंगले पनि आज राष्ट्रिय दैनिकहरूमा प्राथमिकता पाएको छ। न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आयोगले तयार गरेको आचार संहितामा राजीनामाको विषय यथावत राख्न मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। इजलासले यसो गर्नुपर्नाको कारण पनि आयोगसँग मागेको छ। इजलासले निर्वाचन आयोग र रिट निवेदक दुवै पक्षलाई चैत 13 छलफलका लागि बोलाउन आदेश गरेको छ। त्यस दिन दुवै पक्ष सुनवाईमा सहभागी हुनेछन्। त्यसपछि सर्वोच्चले पालिका तहमा अहिलेका जनप्रतिनिधिले फेरि उम्मेद्वारी दिन चाहे पदबाट राजीनामा दिनुपर्ने वा नपर्ने निर्णय दिनेछ। सर्वोच्चले निर्वाचन आयोगलाई आचार संहितामा यस्तो प्रावधान राख्नुको कारण खुलाएर 15 दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न आदेश गरेको छ। निर्वाचन आचार संहिता राजीनामा विवादमा अल्पकालीन आदेश शीर्षकमा नागरिक दैनिकले प्राथमिकताका साथ खबर छापेको छ।
तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
समयमै श्रम अडिट गरौं, जिम्मेवार प्रतिष्ठानको परिचय दिऊं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा व्यापार घाटा घटाउन निर्देशन शीर्षकमा खबर बनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक अवस्थालाई सन्तुलनमा राख्ने गरी नीति तथा कार्यक्रम बनाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले व्यापार घाटा घटाउने गरी कार्यक्रम बनाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री देउवाले भन्नुभयो, मुलुकको व्यापार घाटा चिन्ताजनक अवस्थामा छ, तपाईहरू यस्तो घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस्। अर्थतन्त्रलाई आत्मनिर्भर हुने गरी सम्भावना भएका क्षेत्रमा लगानी बढ़ाउने गरी अघि बढ़न पनि उहाँले निर्देशन दिनुभयो। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी मन्त्रालय र सरकार सरकारी कार्यालयहरूले नीति तय गर्नुपर्ने पनि उहाँले बताउनुभयो। व्यापार घाटा घटाउन विद्युतको खपत बढ़ाउनु पर्ने बताउनुहुँदै उहाँले विद्युतीय सवारी साधन, विद्युतीय चुलो लगायतका उपकरणको प्रयोग बढ़ाउन पनि निर्देशन दिनुभयो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ।
मोरङको लेटाङ पाँच स्थित शिक्षा विकास माध्यमिक विद्यालयकी बालिकामाथि यौन दुर्व्यवहार प्रयासको घटनापछि उत्पन्न परिस्थितिले सो विद्यालयको पठन पाठन अनिश्चित बनेको छ। सुरक्षामा खटिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यानै जाने गरी भएको आक्रमणपछि विद्यालयको पठन पाठन अनिश्चित बनेको हो। विद्यालयका शिक्षक मनोज पौडेलले फागुन चार गते होलीका दिन सोही विद्यालयमा पढ्ने एक छात्राको घरमा गएर पानी खाने बहानामा यौन दुर्व्यवहारको प्रयास गरेका थिए। उक्त घटना बाहिरिएपछि आक्रोशित भीड़ले आइतबार सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गरेको थियो। आक्रमणमा प्रहरी जवानको मृत्यु भएपछि लेटाङ क्षेत्रमा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाएको छ। कर्फ्यूका कारण अवस्था सामान्य भए पनि स्थानीय त्रसित छन्। आक्रोशित भीड़ले विद्यालयका शिक्षकहरूमाथि पनि आक्रमण गरेको थियो। आक्रमणबाट विद्यालयका प्रधान अध्यापक लक्ष्मीप्रसाद मिश्र, लेखापाल पदम श्रेष्ठ लगायतका शिक्षक कर्मचारी घाइते भएका छन्। भीड़ले विद्यालयमा तोड़फोड़ र आगजनी पनि गरेको थियो। विद्यालय शान्ति क्षेत्र घोषणा गरिए पनि विद्यालय परिसरमै भएको अप्रिय घटनाले पठन पाठनको वातावरण नरहेको प्रधान अध्यापक मिश्रले बताउनुभयो। लेटाङ घटना स्थानीय त्रसित, पठन पाठन अनिश्चित नागरिकले छापेको छ।
सरकारले सामुदायिक विद्यालयका छात्रालाई निशुल्क सेनेटरी प्याड वितरणका नाममा तीन वर्षमा 4.5 अर्ब रूपियाँ खर्च गरिसकेको छ। यो रकमबाट पालिका र विद्यालयहरूले खरिद गरेका प्याड भने गुणस्तरहीन भएको भन्दै छात्राहरूले प्रयोग गर्न छाडेका छन्। विद्यालयहरूले उपलब्ध गराएका प्याड सरकारले तोकिएको मापदण्ड अनुसारका नभएको, प्रयोग गर्दा आधा घण्टा पनि नथेगेको, लगाउँदा खस्रो भएको, टाँसिने गम कम भएको, चिलाउने पोल्ने जस्ता समस्या आएको भन्दै छात्राहरूले प्रयोग छाडेपछि शिक्षा मन्त्रालयको यो कार्यक्रममाथि नै प्रश्न उठेको छ। नेपालमा भारत, चीन, डेनमार्क, हङकङ, फिलिपिन्स, बेलायत, अमेरिका लगायत मुलुकबाट सेनेटरी प्याड आयात हुन्छ। प्याड गोटा र किलोमा आयात हुन्छ भने ट्याम्पोन र मिन्स्टुअल कप ओटामा आयात हुन्छ। विभिन्न मुलुकबाट आयात हुने प्याड भन्सार कार्यालय हुँदै बजारमा प्रवेश गर्छन्। नेपाल भित्रिने पहिलो नाकामा नै प्याडको गुणस्तर हेर्नुपर्ने हो, तर भन्सार कार्यालयले गुणस्तर खुल्ने कागजपत्र माग्ने नियम पनि छैन। छात्राले प्रयोग गर्न छाडे निशुल्क प्याड देशभरका 29,000 सामुदायिक विद्यालयका छात्रालाई निशुल्क वितरण गर्न तीन वर्षमा 4.5 अर्ब खर्च, तर पालिका र विद्यालयहरूले खरिद गरेका प्याड गुणस्तरहीन, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी आर्थिक वर्षको शिक्षा र विज्ञानका क्षेत्रको बजेट 20% पुर्याउने बताइरहेकै बेलामा सरकारले भने गत वर्षभन्दा करिब 8 अर्ब रूपियाँ कम गरी बजेटको सिलिङ तोकेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज भएपछि अधुरो रहेको पुनर्निर्माणको बजेट समेत कट्टा गरेर सरकारले बजेटको सिलिङ तोकेको हो। शिक्षालाई चालू आर्थिक वर्षको भन्दा कम सिलिङ शीर्षकमा नेपाल समाचार पत्रले मुख्य समाचार छापेको छ। नेपाल समाचार पत्र अगाडि लेख्छ, मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्ष अर्थात विक्रम सम्वत 2079-80 का लागि सरकारले शिक्षामा 62.84 अर्ब रूपियाँ सिलिङ तोकिदिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीले नेपाल समाचार पत्रसँग भने, सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत विद्यालय भवन पुनर्निर्माण शीर्षकमा जम्मा 4 अर्ब रूपियाँ मात्र सिलिङ दिएको छ, जबकि चालू आर्थिक वर्षमा उक्त शीर्षकमा 12 अर्ब रूपियाँ बजेट छुट्याइएको थियो। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि भने चालू आर्थिक वर्षकै जति अर्थात 8.92 अर्ब रूपियाँ सिलिङ तोकिएको छ। अर्थ मन्त्रालयले उपलब्ध गरेको सिलिङमा स्थानीय र प्रदेश सरकारको बजेट सिलिङ भने समावेश छैन। शिक्षालाई चालू आर्थिक वर्षको भन्दा कम सिलिङ, नेपाल समाचार पत्रले मुख्य समाचार छापेको छ।
उपत्यकामा नयाँ वर्ष अघि मेलम्चीको पानी, कति सम्भव कति असम्भव, राजधानी दैनिकले खबर बनाएको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार मात्र यही चैत महिना भित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने बताउनुभयो। पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने सपना यही चैत मसान्तसम्ममा पूरा हुने उहाँको दावी छ। सरकारका तर्फबाट चैतभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरणको घोषणा यो पहिलो भने होइन। प्रधानमन्त्री शेरबहादुर देउवाले समेत प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको छ महिना पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पनि यो वर्ष मेलम्चीको पानी काठमाडौँ ल्याउने बताउनु भएको थियो। सरकारको दावी जस्तै मेलम्ची खानेपानी चैतभित्रै काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको पाइन्छ। अहिले अस्थायी रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने तयारी पनि भइरहेको छ। अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौँमा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको छ। मुख्य सुरुङभित्र केही लेदो पसेको पाइएकाले त्यो सफा गर्ने काम सकिएपछि पानी हाल्ने काम शुरू गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। उपत्यकामा नयाँ वर्ष अघि मेलम्चीको पानी कति सम्भव असम्भव राजधानी दैनिकले खबर बनाएको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। स्थानीय तहको निर्वाचन आउन अब 51 दिन मात्रै बाँकी छ। निर्वाचन आयोगले तयारी तीव्रताका साथ अगाडि बढ़ाएको छ। सरकारले आवश्यक पूर्वाधार निम्ति निर्वाचन आयोगलाई सबै खालको सहयोग पुर्याइरहेको छ। आवश्यक बजेटको तय भइसकेको छ। सबै आयामले अब वैशाख 30 निर्वाचन तय भएको छ। निर्वाचनलाई सफल बनाउने सबैको कर्तव्य परिपालना गर्नु अबको आवश्यकता हो, नागरिकको दायित्व हो भन्दै निर्वाचन प्रति प्रतिबद्धता शीर्षकमा गोर्खापत्रले सम्पादकीय उठाएको छ। नेपाल समाचार पत्रले दुई ढुङ्गा बीचको तरूल शीर्षकमा सम्पादकीय छापेको छ। दुई विशाल मुलुकको बीचमा रहेको नेपाललाई अहिले दुवै मुलुक आफूतिर तान्ने प्रयासमा छन्। छिमेकी भारत आफ्नो आशय तुलनात्मक रूपमा बढ़ी खुला रूपमा राख्छ। पछिल्लो समय विश्वमंचमा आफ्नो दर्विलो उपस्थिति जनाउँदै आएको चीनले पनि आफूलाई भारतकै शैलीमा ढाल्न थालेको देखिन्छ भन्दै नेपाल समाचार पत्रले सम्पादकीय उठाएको छ। यता कान्तिपुर दैनिकले गणतन्त्र नेपालको एउटा दारूण चित्र शीर्षकमा सम्पादकीय छापेको छ। बाजुराको तत्कालीन डुमकोच गाउँले 2058 वैशाखमा नयाँ नाउँ पायो। मुक्तिकोट तत्कालीन द्वन्द्वरत माओवादीको पहलका कारण समाजमा दलितहरूलाई होच्याउन प्रयोग हुने डुम नामबाट त यो गाउँले मुक्ति पायो, तर मुलुकमा गणतन्त्र आएको 13 वर्ष बितिसक्दा पनि त्यहाँका बासिन्दाले आफ्ना खास दुःखबाट भने अझै छुटकारा पाएका छैनन्। शताब्दीदेखि भोग्नु परेको जातीय विभेदबाट मात्र होइन, त्यहाँका दलितहरू गरीबी र कुपोषणको दुष्चक्र बाट पनि अति नै पिल्सिएका छन्। खासमा बाजुराको मुक्तिकोट एक त्यस्तो गाउँ हो जसले गणतन्त्र नेपालको एउटा तस्विर बोल्छ। त्यहाँ आज पनि सुत्केरी आमाहरूले पेटभरि खाना पाउँदैनन्। मिठो मसिनो र पोसिलोको त कुरै छाडौं, भोको आमाको दूध नआएपछि बच्चाको निधन भएका उदाहरण अनेकन छन्। असार यता मात्रै 15 बाल बालिकाले ज्यान गुमाएका छन्। गाउँमा कुनै घरमा त्यस्ता आमा भेटिँदैनन् जसले यही कारण सन्तान नगुमाएका हुन्। एक अध्ययन अनुसार कुपोषणका कारण गाउँमा 95% महिला बाल बालिका र किशोर किशोरी पीड़ित छन् र 200 भन्दा बढ़ी बाल बालिका बिरामी। गणतन्त्र नेपालको एउटा दारूण चित्र कान्तिपुरको सम्पादकीय हो।
यता राजधानी दैनिकमा अनुगमन संयन्त्र प्रभावकारी बनाऊ शीर्षकमा सम्पादकीय छापिएको छ। सरकारका नीति योजना र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन, त्यसैले पनि हाम्रा नीति योजना र कार्यक्रमले राम्रो परिणाम दिन नसकेको हो। सरकारले वर्षेनी ल्याउने नीति योजना कार्यक्रम र बजेट निकै महत्वाकांक्षी खालको हुने गरेको छ। विगतको सरकारी अभ्यास हेर्दा नीति तथा कार्यक्रममा निकै राम्रा कार्यक्रम समेटिएको भए पनि ती कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सरकारप्रति नागरिकको आस्था र भरोसा बढ़न सकेको देखिँदैन, राजधानी दैनिकले सम्पादकीय बनाएको छ। यता नागरिक दैनिकमा हामी पनि श्रीलंकाको बाटोतिर शीर्षकमा सम्पादकीय छापिएको छ। मुलुकको अर्थतन्त्रले ठूलो नीतिगत सक्रियता खोजेको छ, त्यसैले सरकारको ध्यान अर्थतन्त्रको सम्भावित संकटतर्फ तत्काल जानु आवश्यक छ, अन्यथा श्रीलंकाले आज भोगेको संकटको अन्तर्राष्ट्रिय समाचारमा हामी पनि चित्रित हुन थाल्नेछौ। नागरिक दैनिकको सम्पादकीय हो यो। अन्नपूर्ण पोस्टले झुत्राबाट ब्रिगेड प्रशंसनीय पहल शीर्षकमा सम्पादकीय छापेको छ। कुनै समय थियो नेपाल राष्ट्र बैंकले दैनिक 14 क्विन्टल अथवा 1400 किलो पुराना नोटहरू दैनिक जसो जलाउने गर्थ्यो। राष्ट्र बैंकले नोट जलाउने स्थानमा धुवाको मुस्लो हुन्थ्यो। देशभरका कार्यालयहरू रहेको स्थानमा हरेक दिन फाटेका र पुराना नोट जलाउन ठाउँ तोकिएको हुन्थ्यो, तर उसले अहिले झुत्रा नोटबाट ब्रिकेट उत्पादन गर्न शुरू गरेको छ। झुत्राबाट ब्रिकेट प्रशंसनीय पहल शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय बनाएको छ। यता कारोबार दैनिकमा बाह्य क्षेत्रको व्यवस्थापनमा ध्यान देऊ शीर्षकमा सम्पादकीय छापिएको छ। सरकारले विदेशी मुद्रा संचितमा दबाव परेको भन्दै आयातमा कडाई गरे तापनि आयातले भने आफ्नै लक्ष्य आफ्नै लय छाडेको छैन। कारोबार दैनिकमा सम्पादकीय छापिएको छ।
पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू छोटकरीमा। निर्वाचन आयोगका कर्मचारीले 100% भत्ता र अन्य थरीथरी सुविधा पाउँदा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई भने खाजा खर्च पनि छुट्याइएको छैन। अझै म्यादी प्रहरीलाई त खाना खर्च समेत नधान्ने राशन भत्ता छुट्याइएको छ। 40 दिन खटिने म्यादी प्रहरीले एकमुष्ट 7,200 राशन खर्च पाउनेछन्, जबकि दुर्गम जिल्लाका जिल्लाहरूमा त्यो रकमले 20 दिन मात्र राशन खर्च धान्ने प्रहरी अधिकारी बताउँछन्। नयाँ पत्रिकाले यो प्रसंग मुख्य समाचारका रूपमा छापेको छ। भूत प्रभावी कार्यविधि बनाएर निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीलाई दोब्बर सुविधा। कार्यविधि स्वीकृत हुनुभन्दा 36 दिन अघिदेखि आयोगका पदाधिकारीदेखि कर्मचारीसम्मले लिइरहेको सुविधा मतगणना सकिएको 35 दिनसम्म जारी रहने, तर अग्र मोर्चामा खटिने सुरक्षाकर्मीलाई आधारभूत भत्ता समेत दिएन, म्यादी प्रहरीको राशन भत्ता पनि कटौती। नयाँ पत्रिकाले मुख्य प्रसंग छापेको छ।
भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरी करोड़ौं मूल्यका वस्तु तथा कपड़ाको तस्करी हुने क्रम बढ़ेपछि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कड़ाई गरेको छ। नाकाहरूमा चोरी पैठारी मार्फत करोड़ौं मूल्यका रड, सिमेन्ट, खाद्यान्न, कपड़ा, चीनी, हार्डवेयर सामानको तस्करी हुने क्रम बढ़ेपछि राजस्व अनुसन्धान विभागले नाकामा कड़ाई गरेको हो। भन्सार छली करोड़ौंको तस्करी राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
राहदानी विभागले विद्युतीय राहदानी वितरण सेवालाई प्रभावकारी बनाउन सबै नियोग, जिल्ला प्रशासन, इलाका प्रशासन र विभागबाट उत्पादन भएका राहदानीको विवरण साप्ताहिक रूपमा उपलब्ध गराउनुपर्ने निर्णय गरेको प्रसंगलाई नेपाल समाचार पत्रले छापेको छ।
युक्रेनमाथि रूसको सैनिक हमलाको सीधा असर नेपालीको भान्सामा परेको छ। ती दुई देशबीच द्वन्द्वको कारण देखाउँदै नेपालमा सबैजसो खाद्य वस्तुको मूल्य छोई नसक्नु भएको छ। त्यो मात्रै होइन, युद्ध शुरू हुनु अघि नै अन्तर्राष्ट्रिय बजारमा बढ़न थालेको डलर र पेट्रोलियम पदार्थको मूल्यलाई रूस र युक्रेनको सैन्य भिडन्तले अरू बढ़ाएको छ। त्यसै आधारमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर समग्र क्षेत्रमा परेको छ। रूस युक्रेन युद्धको असर नेपाली भान्सामा गोर्खापत्र दैनिकले छापेको छ।
र अनावश्यक हस्तक्षेप र भीड़भाड़ बढ़ेपछि सरकारले संस्थागत अर्थात म्यान पावर मार्फत लिने अन्तिम श्रम स्वीकृतिलाई पनि अनलाइन गर्ने भएको प्रसंगलाई नेपाल आजको कारोबारले अग्रपृष्ठमा छापेको छ।
यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विभिन्न प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै रत्नावली शर्मा र श्रेया नेपाल विदा हुन्छौं। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।